بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين
اس منزل کے اوپر جو قبیلہ اور
قوم وہاں پر رہنے والی ہے، اس کے سردار کے پاس جاتے ہیں، کہتے ہیں کہ میں تمہارا منصرت کرنے کی لالچ ملتا ہوں۔ صحرا کے اندر بھٹک گیا، اپنے اسلحے سے محروم ہو چکا ہوں، سواری سے محروم ہو چکا ہوں، لیکن میرا ارادہ یہ ہے کہ میں امام کی نصرت کروں۔ قبیلے کا سردار اطلاع دیتا ہے کہ امام علی مقام نے یہاں سے تشریف لے جانے سے پہلے ہمیں بتایا تھا کہ فلاں دن تم یہاں پہنچو گے، ہم آگاہ تھے، منتظر تھے تمہارے، تم یہاں پر آؤ گے۔ یہ بہت خوش ہوتا ہے اور سردار سے کہتا ہے کہ جب تم جانتے ہی ہو کہ امام میرے بارے میں یہ سب کچھ کہہ چکے ہیں، تو تم میری مدد کرو اور میرے لیے سواری اور اسلحے کا بندوبست کرو۔ سردار جواب میں کہتا ہے کہ تم خوش نصیب ہو کہ امام علی مقام نے اپنی روانگی سے پہلے تمہاری سواری کا بندوبست کر دیا، ہم نے بندوبست نہیں کیا، امام علی مقام نے کام کر دیا، تمہاری سواری حاضر ہے، سوار ہو اور روانہ ہو۔ کہتا ہے کہ تم نے آدھا کام میرا انجام دے دیا، سواری میری تیار کر دی، لیکن اب یوں کرو کہ اسلحہ تم مجھے دے تاکہ میں اپنی امام کی نصرت کے لیے پہنچ سکوں۔ بہت خوبصورت جواب سر نے دیا، کہا کہ اگر تمہیں اسلحے کی کوئی ضرورت ہوتی تو جو امام سواری دیتے تھے اسلحہ بھی دیتے تھے۔ واضح ہے کہ تمہیں صرف سواری کی ضرورت ہے، امام اسلحہ بھی فراہم کر دیتے اگر تمہارے کردار میں سے تم سواری کے سوال کرو اور کامزن ہو جاؤ، جو خدا مطالعہ مسئلہ ہے تمہارے سامنے آتا ہے۔ آپ تصور کرنا دیں کہ یہ امام کی توجہات میں ہیں، امام ان کے لیے سواری بھی فراہم کر رہے ہیں اور اسلحہ فراہم نہیں کر رہے، یہاں تک آ کر ہمیں اور آپ کو سمجھ میں آ رہا ہے کہ ان کا کوئی خاص کردار ہے، ان کا کوئی ایسا کردار ہے جس میں اسلحے کی کوئی ضرورت نہیں ہے۔ محترم، یہ واقعہ مزید بیان کرنے سے پہلے آپ کی خدمت میں عرض کروں کہ ہم اور آپ بھی ایسے ہیں، ہم شاید اتنے خوش نصیب نہ ہوں کہ امام کی توجہ فردی طور پر ہمارے اوپر پہنچی ہو، کہ فردن ہمارے لیے سواری تیار کی گئی ہو، فردن ہمارے لیے کسی قبیلے کے سردار سے کچھ کہا گیا ہو، لیکن کم سے کم اتنا ہمیں سمجھنا ہوگا کہ ہمارے وجود سے امام آگاہ ہے، کوئی کردار ہمارا کردار ہونا چاہیے۔ یہ اپنی سواری میں سوار ہوتے ہیں، کربلا کی مارکی میں گامزن ہو جاتے ہیں، انتہائی مختصر کے جب یہ پہنچتے ہیں تو وہ وقت ہوتا ہے جب انہوں نے آگے اب ان کا کام پڑھنا نہیں، ان کا کام صرف واقعات کو دیکھنا اور اپنی زندگی بچاتے ہوئے دوسروں کو پہنچ کر ہونے والے زور سے متعلق رکھنا، یہ امام کا کام ہے۔ اس میں کسی شمشیر کی ضرورت نہیں تھی، اس میں صرف ایک سواری کی ضرورت تھی جو کسی خاص مقررہ وقت پر ان کو واقعی کربلا پہنچا۔ اپنے آپ سے پوچھیے گا، مولا نے ہمارے لیے کیا تجویز کی ہے؟ اپنے مقام کو پہچانے، اپنے کردار کو پہچاننے کی کوشش کی۔ ہم معتقد نہیں ہیں کہ کوئی بھی چیز اس نظام کے اندر اتفاق سے پیش آتی، یہاں سب کا سب کسی حساب کتاب سے، صرف ایک عقل مند شخص چاہیے، ایک ایسا ہوشیار شخص چاہیے جو اپنے مقام کو پہچان لے، اپنی منزلت کو پہچان لے، گزرتے ہوئے وقت کو خود تھامنے کی کوشش کرے، اس سے فائدہ اٹھانے کی کوشش کرے۔ اور یہ واقعہ کربلا بہت تنوز دیتا ہے۔ اس واقعہ کربلا میں ایسا بھی ہوا کہ بظاہر جس نے شامل نہیں ہونا تھا وہ کسی نہ کسی طرح سے شامل ہو گیا، اور بظاہر جس نے شامل ہو جانا تھا وہ شامل نہیں ہوا۔ یہ انسان کی اپنی وسیلت ہے۔ آپ کے سامنے ہمارے مثال کا کردار موجود ہے، جس کی ظاہری صورت حال یہ تھی کہ اس کو شامل نہیں ہونا چاہیے تھا، قاتلین امام حسین سے ظاہر اس کو شامل نہیں ہونا چاہیے تھا، اس کا باپ ظاہر بہت پرہیزگار آدمی تھا، اس نے اپنے خاندان کے جتنے بھی افراد سے مشورہ کیا کہ مجھے جانا چاہیے یا نہیں جانا چاہیے، ان تمام لوگوں نے اسے نہ جانے کا مشورہ دیا تھا، لیکن اپنے نفس کے حق کو شکست کھاتا مار کے کربلا میں اس بدبختی کو حاصل کر دیتا ہے جس کو خدا سب ترین ظالموں تک پہنچاتا ہے۔ اب اس بات کو سمجھنے کے لیے کہ میرے اور آپ کا کردار کیا ہے اور ہمیں اور آپ کو کیا ذمہ داری انجام دینی ہے، ہم نے یہ عنوان تجویز کیا اس اشرے کے لیے قصر غیبت میں عزادار کا کردار ہے. اور میں چاہوں گا کہ آپ اور ہم چند دنوں کی اس محنت کے نتیجے میں اس بات کو سمجھنے کی کوشش کریں کہ کہیں ایسا تو نہیں کہ ہمارے اور آپ کا بھی کوئی خاص کردار ہے جو اگر ہم سمجھ گئے اور انجام دے گئے تو مقام کو حاصل کر لیا, اور خدا نہ کرے نعوذ باللہ نہ سمجھ سکے اور موقع کو گنوا دیا تو بعد میں حسرت و یاس, بعد میں ناکامی اور ناامیدی. اس معرفت کو حاصل کرنے کے لیے بہت بلند دعا میرے محمد والا آپ اور ہم جب عزاداری کے اندر شرکت کرنے کے بعد گھروں کی طرف واپس جائیں تو ایک خاص فکر کے ساتھ ہیں, کسی عملی درس کے ساتھ ہیں. یعنی ہم اپنے دوستوں سے معاملہ درس کیا کرتے ہیں کہ آپ کو ہماری گفتگو پر عمل کرنے کے لیے کسی اور ستارے اور سیارے میں جانے کی ضرورت نہیں ہے, آپ یہیں پہ رہیے, یہیں پہ عمل کرنے کی کوشش کیجیے. بدقسمتی سے ایسا بہت ہوتا ہے آپ اور ہم کسی اچھی بات کو سنتے ہیں, نہیں معلوم کیوں یہ سوچ رہے ہوتے ہیں کہ یہ کسی اور نے عمل کرنی ہے, کسی اور نے نہیں کرنی ہے, ہم نے اور آپ نے کرنی ہے. اگر یہاں پر کوئی بات کہی جا رہی ہے تو وہ کسی اور کے لیے نہیں ہے, ہم اور آپ کے لیے. لہٰذا اگر ہم آپ کی خدمت میں عرض کر رہے ہیں عصر غیبت میں عزادار کا کردار, تو وہ عزادار وہ نہیں ہے جو عراق میں, وہ عزادار وہ نہیں ہے جو ایران میں ہے, پاکستان اور ہندوستان میں, وہ عزادار میں اور آپ ہیں, چاہے وہ دنیا کی کسی بھی کونے کے اندر بیٹھے ہوں. بس یہ کردار آپ کا کردار نہیں ہے, آپ کو بھی کوئی کردار ادا کرنا ہے, بس دوسروں کی طرف کم دیکھیے. اس معاملے میں سب سے پہلے مجھے چاہیے میں اپنی طرف دیکھوں اور آپ کو چاہیے کہ اپنی طرف دیکھیں, تاکہ انشاءاللہ کوئی نہ کوئی مطلب ہمارے پاس رہے جس کے ذریعے سے ہماری معرفت میں بھی اضافہ ہو اور انشاءاللہ اس کے ساتھ ہی عمل میں بھی اضافہ ہو. ایک بار پھر درود بھیجے گا محمد اللہ اللہ. اب یہاں تحقیق کا انداز بھی ہے اور بحث کی ترتیب بھی ہے کہ سب سے پہلے یہ سمجھا جائے کہ جس زمانے میں میں اور آپ ہیں یہ زمانہ کیسا زمانہ. انسان اگر چاہتا ہے کہ اپنی موقعیت کو سمجھے, اپنے مقام کو سمجھے, تو دو چیزوں کو, دو عوامل پیرامیٹرز کو اپنے ذہن میں رکھ کر جان سکتا ہے. ایک تو یہ دیکھتا ہے کہ یہ زمانہ کون سا زمانہ ہے جس کے میں اندر میں زندگی گزار رہا ہوں. بہت ساری چیزیں زمانوں سے تبدیل ہو جاتی ہیں. آپ نے اپنے ماہ محرم میں آپ سیاہ لباس زیب تک کریں گے, اگر کوئی ولادت کا اہل بیت اطہار علیہ السلام کی ولادت کا دن آئے لبیز آپ سیاہ لباس زیب تک نہیں کریں گے. زمانوں کے تبدیل ہونے سے ذمہ داریاں اور اچھا اور برا تبدیل ہو جایا کرتا ہے. آپ کو ہمیں یہ چیز بہت اچھی طرح سمجھانی چاہیے کہ جس خاص زمانے میں میں اور آپ زندگی گزار رہے ہیں یہ خاص زمانہ کیسا زمانہ ہے, اس کے تقاضے کیا ہیں. اگر کوئی زمانے کو پہچان لے تو اپنی ذمہ داری کو انجام دے پائے, کوئی زمانے کو نہ سمجھ سکے تو پھر ذمہ داری کو انجام نہیں دے سکتا. اور یہ بعض ذمہ داریاں ایسی ہوتی ہیں کہ جو ایک خاص زمانے میں سارے کردار کو ادا کر رہی ہوتی ہیں اور دوسرا زمانہ ہو تو وہ ذمہ داری پوری نہیں ہو سکتی. تھوڑا سا اس کی تشریح عرض کرنے کی خاطر ذرا تصور فرمائیے اہل بیت اطہار علیہ السلام کی جانصار اصحاب کی طرف. کیا کوئی ایک قانون بنایا جا سکتا ہے کہ جانصار وہ ہے جو جنگ کرے؟ یہ قانون بنایا جا سکتا ہے کہ جانصار وہ ہے جو صلح کرے؟ جانصار وہ ہے جو بلند بولے, جانصار وہ ہے جو خاموش رہے. کوئی قانون نہیں بنا سکتا, صرف ایک قانون بنا پائیں گے, جانصار وہ ہے جو حجت خدا کی پیروی کرے. یہ قانون نہ اپنی مرضی سے بولے, نہ اپنی مرضی سے ساکت, نہ اپنی مرضی سے جنگ کرے, نہ اپنی مرضی سے صلح کرے. جانے صاحب وہ ہے جو حجت خدا کو دیکھے. اگر وہ حکم دیں کہ صلح کرو تو صلح کرے, اگر وہ حکم دیں کہ جنگ کرو تو جنگ کرے, اگر وہ حکم دیں کہ خاموش ہو جاؤ زندانوں میں چلے جاؤ تو زندانوں میں چلے جاؤ, اگر وہ حکم دیں کہ دیوانے بن جاؤ तू दीवाना मत बन। अब ये कैसे तशरीफ दें? आज हुक्म हुज्जत खुदा क्या है ये मानकर। एक दफा मामला बहुत सादा है, जाबिर ने जज़ीर जोफी के पास खत आया, ए जाबिर अपने आप को दीवाना जाहिर करो। उन्होंने दीवानगी का इजहार कर दिया। रिवायत मौजूद है अपने जमाने के अकलमंद तरीन इंसान में शुमार होते थे, अपने जमाने के हुकमा में शुमार होते थे, फलसफी शुमार होते थे। खलीफा वक्त की नजरों में आ गए कि इमाम की जानिसार हैं, माशरे को मुतासर कर सकते हैं, उनके लिए सख्तियों का इरादा किया और इमाम का खत जाबिर के पास आया। रावी कहता है जाबिर ने खत को पढ़ा, आंखों से आंसू जारी हुए, उसके बाद खत को निगल लिया। खत को निगलने के बाद उसी मौके से दीवानगी का इजहार कर दिया और लोग हैरान रह गए, ये क्या हो गया? ये आदमी जो हकीम था, दाना था, फलसफी था, अचानक दीवानगी से शुरू हो गए। और इमाम जाने लगा, इनको हमने बाद में बहरूल के नाम से पहचाना। ये बहरूल वो जात है जो जाहिर में दीवाना और उसके बावजूद दाना है। बहदूल और ये बेहतरीन मिसाल है अहले बैत अत्हार अलैहिस्सलाम के जानिसारों की, चाहे जंग में जाना जाए चाहे सुलह में जाए, ये जानिसार बस हमारे लिए भी ऐसे ही, हम भी जानिसारी बना सकते हैं। और उसके लिए सिर्फ एक काम करना पड़ेगा, ये देखना पड़ेगा इस वक्त तकाज़ा क्या है। अगर मैं और आप मुहिब्बे अहलेबैते अत्हार अलैहिस्सलाम इस राह में आगे बढ़ना चाहते हैं, सिर्फ इस बात को जानने की कोशिश कीजिए इस वक्त तकाज़ा क्या है। ये भी आपकी खिदमत में अर्ज़ करता चलूँ, कुछ तकाज़े वो हैं जो जमाने और जगह की तब्दीली से मुतासर नहीं होते, कुछ तकाज़े वो हैं जो किसी खास जमाने के अंदर किसी खास तरीके से ज़ाहिर होते। पहली कोशिश मेरी इस वक्त ये है असर गैबत में अज़ादार के किरदार को जानने के लिए कि ये समझने की कोशिश करूँ ये ज़माना यानी गैबत कैसा ज़माना। हम लोग की सारी मुश्किल है कि हम लोग जो कुछ रोज़ाना पेश आता रहता है उसके इतने आदी हो जाते हैं कि हम देख भी नहीं पाते कि क्या पेश आ रहा है। ज़रा तसव्वुर फरमाइए, अगर खुदा ना करे ऐसा हो कि आप यहाँ तशरीफ लाते हुए रास्ते में किसी खास चौराहे पर एक हादसा हुआ हुआ आपको नजर आए, तो ये आपके जहन में रह जाएगा कि उस मकाम पर ये हादसा हुआ। अच्छा, अगर अगले दिन फिर यही हो तो आप एक दफा चौंकेंगे कि कल भी इस जगह पे हादसा हुआ था, आज फिर एक हादसा हो गया। अगर तीसरे दिन फिर हो जाए और चौथे दिन और पांचवें और छठे और हर रोज होने लगे तो क्या आप चौंकेंगे? नहीं, हादसा अपनी तबीयत में चौंका देने वाला है, लेकिन चूंकि रोजाना पेश आ रहा है अब आपके लिए आदी हो गया है, अब आप नहीं चौंकेंगे। अब मैं अपनी गैबत दर्ज करूंगा, गैबत एक हादसा है, हम चौंक नहीं रहे। गैबत एक हादसा है, हम चौंक नहीं रहे। क्यों नहीं चौंक रहे? जब से जिंदगी में आंख खोली है गैबत देखी हमारे साथ मुश्किल है। अगर कोई हमेशा नूरानियत में रहे तो क्या तारीखी एहसास करेगा? और अगर कोई हमेशा तारीखी में रहे तो क्या नूरानियत को तलब करेगा? हमारे साथ ये मुश्किल है। जो हमेशा तारीखी में रहे क्या नूरानियत को तलब करेगा? नहीं जानता, वो समझेगा तारीखी ही असल है, जबकि तारीखी असल नहीं है। सिर्फ एक मुश्किल है, तारीखी लंबी मुद्दत छा गई है, असल ये नहीं। आया गैबत कायनात की असल है या हुज्जत खुदा का जमीन पर जाहिर होना ये कायनात की असल है? कौन सी चीज असली चीज है? आप खुद तसव्वुर फरमाइए। अब हम लोगों के साथ मुश्किल क्या है? हमने चूंकि जैसे ही आंख खोली गैबत देखी اور ہمیں معلوم ہے اس غیبت کبریٰ کو 1150 سال بنے کو آ رہے ہیں، 1149 سال۔ تو ہم نے یوں سمجھا جیسے یہی آتی ہے، ہر کس کی آتی نہیں، یہ غیر معمولی ہے، یہ ایک حادثہ ہے۔ عرض کروں کہ یہ ایک محرومیت ہے، کیا یہ محرومیت نہیں ہے؟ اگر کہیں قانون بن جائے ملک کے اندر کہ جو کوئی دنیا میں پیدا ہو اس کے سن بلوغ سے پہنچنے سے پہلے اس کے باپ کو مار دیا جائے، محرومیت نہیں؟ آپ نے اپنے آپ سے کیوں سوال نہیں کیا کہ میں باپ سے زیادہ محترم ہستی سے محروم کیوں ہوں؟ نفیس قول، انتہائی نفیس قول، عارفِ نومی ذات مقدس کا ازاد پر قلوب ہے محمد والا جملہ فرمائے الامام کالوالد الشفیق، امام مہربان باپ کی طرح۔ آپ نے اپنے آپ سے اور میں نے اپنے آپ سے یہ کیوں نہیں پوچھا ہم مہربان باپ سے محروم کیوں ہیں؟ ایزان مطلب تصور فرمائیے کہ یہ پوچھنے کی جگہ نہیں تھی کہ ہم غیبت میں کیوں ہیں۔ آیا خدا نے مقدر یہ رکھا ہے کہ انسانیت غیبت میں رہے؟ آیا اصل یہ ہے کہ غیبت رہے؟ ہرگز اصل نہیں۔ اصل خدا کی اصل اس بات پر ہے کہ جب بھی انسان ہو ان کے درمیان حجت خدا ظاہر رہے، اصل خدا ہی ہے، ورنہ کیا ضرورت تھی خدا نے مطالعہ کو حضرت آدم کے ساتھ نبوت کا پیغام بھیجنے کی؟ کبھی اس نے روئے زمین کے اوپر اس طرح سے نہیں رکھا کہ حجت خدا ہو لوگوں کو نظر نہ آئے، کب ایسے رکھا؟ لہذا قرآن کریم میں ارشاد فرماتا ہے کہ ان من امت الا خلا فیہا نذیر، کوئی امت ایسی نہیں جس میں ہم نے ڈرانے والا نہ بھیجا، ہر امت کو ڈرانے والا دیا۔ زمین حجت خدا کی وجود سے کبھی خالی نہیں رہی، پہلی دفعہ نظروں سے غائب ہے، پہلی دفعہ نظروں سے غائب ہے، ابھی بھی خالی نہیں ہے، مطمئناً نظروں سے اوجھا۔ کیوں نظروں سے اوجھا؟ اس پہ توجہ فرمائیں کہ حضرت نوح نظروں سے اوجھا تھے، لوگوں کی آنکھوں سے سامنے تھے، اے حضرت ادریس نظروں سے اوجھل تھے، حضرت عیسیٰ علیہ السلام، حضرت موسیٰ علیہ السلام، کون سے نبی اللہ کی نظروں سے اوجھل تھے؟ کبھی یہ سنت نہیں تھی، کبھی یہ سیرت نہیں تھی، اب کیوں ہے؟ ہم نے سمجھا 1150 سال خدا کے نظام میں کوئی بہت بڑی مدت ہے، یہ تو سیکنڈ بھی نہیں ہے۔ 1150 سال کی حیثیت کیا ہے؟ لاکھوں سال سے چلنے والا یہ نظام، اور اگر انسانیت کا حساب کرے آپ تو اس وقت تقریباً طے شدہ بات ہے کہ اس پوری کائنات کو خلق ہوئے ہوئے سائنسی اعتبار سے 15 ارب سال ہو چکے ہیں، 15 ارب سال، سائنٹسٹ اعتراف کرتے ہیں۔ جس زمین کے اوپر میں اور آپ بیٹھے ہوئے ہیں اس زمین کو خلق ہوئے ہوئے 5 ارب سال ہو چکے ہیں، نہیں معلوم انسانیت کب سے یہاں پر ہے۔ اس زمین کے اوپر حیات زندگی کو 36 کروڑ سال ہو چکے ہیں، انسان کب سے آئے گا؟ جو کم از کم ڈھانچے ہمارے پاس موجود ہیں انسان کے ان کی تاریخ 25 لاکھ سال پر پہنچتی ہے۔ اپنے آپ سے پوچھے گا 25 لاکھ سال میں 1149 سال کی کیا حیثیت ہے؟ لاکھوں سال سے دستور یہ ہے حجت خدا انسانوں کی آنکھوں کے سامنے، صرف 1150 سال میں دستور یہ ہوا کہ حجت خدا ہو اور آنکھوں سے اوجھل، ایسا کیوں ہے؟ اور آپ اور میں اس دور کے اندر، کیا ہمارا اور آپ کا حق نہیں ہے کہ اپنے آپ سے پوچھیں کہ یہ میرے دور میں حجت خدا آنکھوں کے سامنے کیوں نہیں ہے؟ بس یہاں بہت سارے سوالات ہیں مجھے اور آپ کو جواب ملنے چاہیے، بدقسمتی سے ہم نے ان سوالات کے اوپر غور ہی نہیں کیا۔ اور یہاں پر ایک اور جملہ بھی آپ کی خدمت میں عرض کروں، گرچہ تھوڑا سخت رہ جائے، کہ ہم اپنی خطابتوں میں جذبات میں اتنے بہہ گئے کہ ہم نے مجالس کو غور و فکر کا ذریعہ بنانا چھوڑ دیا، ہم نے اتنے جذبات دیا کہ وہ جو غور و فکر کا عمل ہونا چاہیے تھا کہ جس کو کہا کہ تفکر و ساتھ دن خیر و من عبادت سبعین سنا 70 سال کی عبادت سے لے کر وہ غور و فکر کا مرحلہ چھوڑ دیا۔ اب میں آپ کی خدمت میں عرض کروں کچھ تعمل کرنا ہی تھا، تاکہ انشاءاللہ پروردگار عالمین کی توفیق سے اہل بیت اقرار علیہ السلام کے لطف و کرم سے یہ مرحلہ غور و فکر گزرے اور ہم اور آپ اپنے مقام کی معرفت حاصل کر سکیں۔ درود بھیجے گا محمد علیہ السلام۔ کہ حجت خدا نظروں کے سامنے ہو تو غیبت کیوں ہوئی، ایسا کیوں ہوا؟ دوسرا سوال، اگر 1150 سال پہلے غیبت ہوئی بھی تھی اب تک جاری کیوں ہے؟ اب تک جاری کیوں نہیں غیبت؟ تیسرا سوال، اگر کسی بھی وجہ سے غیبت ہوئی تھی اور کسی بھی وجہ سے جاری ہے، اس میں میرا کردار کیا ہے؟ میرا کردار کیا ہے؟ چوتھا سوال یہ ہے کہ اگر غیبت ختم ہونی ہے تو یہ ختم کس طرح سے ہوگی، اور اس کے ساتھ ساتھ میرا کردار؟ ان تمام کے لیے ایک اور سوال اپنے ذہن کے اندر لے کر آئیے، اور وہ یہ کہ غیبت سزا ہے یا جزا ہے؟ آپ غیبت کو کیسے دیکھتے ہیں؟ غیبت قہری ہے، جبری ہے یا اختیاری ہے؟ کون سی چیز ہے؟ ان مفاہیم کی تشریح انتہائی ضروری ہے، صبر و تحمل کے ساتھ سماعت فرمائیے گا، انشاءاللہ کچھ معرفت کے ساتھ آگے بڑھیں۔ پہلی بات تو یہ کہ غیبت ہرگز کوئی جزا نہیں ہو سکتی، یقیناً سزا ہے۔ آپ امام کی ذات مقدس سے محروم ہو جائیں، دیدار ظاہری سے محروم ہو جائیں، کہ یہ سزا نہیں، یہ سزا ہے۔ خدا نہ کرے، نعوذ باللہ، اگر مجھے اور آپ کو یہ خبر ملے، نعوذ باللہ، سب نعوذ باللہ، کل سے آپ عزاداری سے محروم ہیں، سزا نہیں؟ اصل ہمیں اور آپ کو کوئی یہ بتائے کہ تم اپنے گھر کے مالک ہو اس شرط پہ کہ اس گھر میں عزا نہیں کر سکتے، تو میں اور آپ کہیں گے پھر ہمیں گھر کی کوئی ضرورت، پھر ہمیں گھر کا کیا کرنا؟ پھر اس گھر سے بے گھری اور غربت اچھی ہے، کم سے کم ایسا تو کریں۔ اگر ایسا ہے کہ عزا کا نہ ہونا سزا ہے، تو خود امام کے وجود مقدس کا نظروں سے چھپ جانا یہ کوئی سزا نہیں ہے، یہ تو یقیناً سزا ہے۔ اگر یہ سزا ہے، اپنے آپ سے پوچھے گا یہ سزا کس کو ملی ہے، کن اعمال کے نتیجے میں، اب تک کیوں جاری ہے؟ 1150 سال ہو گئے زین محترم، ہم لوگوں نے کچھ یوں سوچ لیا ہے کہ یہ خدا کا جبری حکم ہے کہ وہ امام کو پردہ غیبت میں رکھے، اور اس میں ہمارا اور آپ کا کوئی کردار نہیں۔ آیا خدا نے دنیا جبر اور قہر کے لیے بنائی ہے؟ اس نے آپ کی ربی اختیار کے لیے بنائی ہے؟ کہیں کسی کو سزا اس وجہ سے نہیں دیتا کہ میں نے سزا دینا ہے لہذا میں سزا دوں گا، کہیں کسی کو نعمتیں اس لیے نہیں دیتا کہ بس نعمت ملنی ہے تو نعمت دے دی جائے، ہر ایک میں آپ کا استحقاق ہے، آپ کو ثابت کرے گا کہ آپ کو سزا ملنی ہے یا جزا ملنی ہے، اس نعمت کے بارے کیا ہے؟ سب سے اہم دنیا کا کام جو مجھے سمجھ میں آتا ہے وہ یہ ہے کہ اپنے مقام کو سمجھے، اور اس مقام کو سمجھنے کے لیے جو اہم ترین کام سمجھ میں آتا ہے وہ یہ کہ غیبت کے نظام کو سمجھ لیجیے، یہ غیبت کیوں؟ اچھا، اگر دنیا میں کسی کے لیے غیبت تھی، میرے لیے کیوں؟ میں نے کیا کیا؟ بلکہ یوں کہنا چاہیے کہ میں نے وہ کون سا کام نہیں کیا جس کی وجہ سے میں امام کی خدمت میں پہنچ جاتا ہوں، کیا نہیں کیا؟ کوئی تو غلطی ہوئی؟ اگر میں آپ سے یہ کہوں نا کہ کسی نے کوئی غلطی نہیں کی ہے، تو پھر مجھے اپنے آپ سے پوچھنا پڑے گا کہ خدا نے سزا کیوں دی، پھر یہ سزا کس بات کی؟ بس احسان ہوتا ہے، آپ اور میں حقیقت کے سامنے ہیں، اور وہ حقیقت یہ ہے کہ ہم اپنے امام کے دیدار سے محروم ہیں، اس محرومیت کا اعتراف کرنا پڑے گا، اور اس محرومیت کے سبب کو سمجھنا پڑے گا چند جملات اور واقعات کے ذریعے سے सबसे पहले एक वाक्य इस बात को समझने की कोशिश करनी होगी कि ये गैबत हमें सजा के तौर पर क्यों मिल रही है, और इसको तोड़ने के लिए, खत्म करने के लिए मेरे और आपका किरदार क्या होगा। बारिगढ़ गुरु भेजेगा मोहम्मद
सभी तस्करा करता चलू हम लोग के अपने का...
काम के बारे में भी लोगों की तरफ से तबसरे हमें मिलते रहते हैं। लाइक जब कभी आप हाशिए के अंदर कोई काम कर रहे होते हैं तो आपको फीडबैक मिलता रहता है कि आप जो कर रहे हैं वो क्या कर रहे हैं, तो उसमें कुछ लोग अच्छाई से भी याद करते हैं और कुछ लोग जरा मोहब्बत में सख्ती भी दिखाते हैं और सख्त अल्फाज में भी याद करते हैं। साहब हमारे एक दोस्त ने हमें इत्तला दी कि भैया आपके बारे में एक आदमी ने तबसरा किया। अच्छा, हम मामूलन तबसरों को सुनते वक्त अपने दिल को वसी कर देते हैं कि हाँ ठीक है, जरा सख्त ही रहा होगा, इसमें कोई शुबा नहीं। तो मैंने कहा क्या तबसरा किया, कहना उसने कहा कि इसके अंदर एक अच्छाई है और एक बुराई। तो हमने कहा तुम्हारी जो मर्जी है वो पहले बोल दो, हमने इससे कोई फर्क नहीं पड़ा, पहले अच्छाई बोलो या पहले बुराई बोलो। कहना उसने कहा है कि इसके अंदर एक अच्छाई है कि ये सवाल अच्छे उठाता है, इसमें बुराई है, आधे के जवाब देता है आधे के जवाब नहीं देता। हमने कहा हाँ ये ठीक इकरार, ये अगर अच्छाई है तो है, अगर बुराई है तो ये बुराई भी है, कबूल कर। अच्छा क्यों करते हैं बिलीव ना, कुछ सवाल उठाएंगे, सवाल ऐसे होंगे कि आप सोचने में मजबूर होंगे, आदम के जवाब देंगे आदम के जवाब नहीं देंगे, जिन आदम के जवाब देंगे वो इसलिए देंगे कि बिलाखिर किसी इल्म में इजाफा होना चाहिए, और जो नहीं देंगे वो इसलिए कि कुछ काम आपने भी करना है, सारा मैंने ही करना है। आपका दीन है जन मोहतरम, दीन आपका है, फिक्र आपकी है, हमेशा जहन में रखिएगा कोई किसी के दीन का जिम्मेदार नहीं, कोई किसी के दीन का जिम्मेदार नहीं, आप अपने दीन को खुद जिम्मेदार, आपको अपने दीन को देगा। बस आप अपने आप से पूछिएगा आपने इस तलब को ईजाद करने के लिए क्या काम किया। हमारा खानदान अहले बैत के सामने रवैया एक अजीब रवैया है, इस रवैये के ऊपर चंद जुमले आपकी खिदमत में अर्ज करूंगा, जरा तहम्मुल के साथ समाज फरमाइएगा। दुरूद भेजेगा मोहम्मद वाले
सिक्के मांगने के लिए,
फिर कैसा वक्त है मालूम? उस वक्त जाइए ये कहिए मौला जो कुछ मैं हूं और मेरे साथ है वो आपकी रहमत होता हूं। ये देखिए कभी मालिका जारी है, हाँ कभी मालिका नहीं है। मौला शहर के अंदर तशरीफ फरमाए हैं, जोर की नमाज के बाद फारिग हुए हैं और बादोखात मौला दोपहर में नमाज पढ़ने के बाद मदीने की गलियों में अकेले चला करते थे। एक दफा मदीने की गली में अकेले तशरीफ फरमा हुए, कोई साहबी पीछे से आया, कहा मौला दोपहर का वक्त है, सख्त धूप पड़ी है, इतनी शदीद गर्मी है, कोई गली में आने की हिम्मत नहीं कर रहा है, आप इस वक्त अकेले गलियों में क्यों हैं? फरमाया यही वक्त है कि मुझे यहाँ पर होना चाहिए। कहा मौला ऐसा क्यों? फरमाया अगर कोई ना हुआ और किसी को मदद की जरूरत पड़ गई। तुमने तो खुद कहा कि इस वक्त कोई नहीं आएगा, तो अगर किसी को मदद की जरूरत पड़ी तो अली तो हो, अली मदद के लिए आए। एक दफा ये वक्त है, रात को गली में तशरीफ फरमा हो जाया करते थे। एक सीरत अहले बैत की ऐसी है जो तमाम आइमा में मुश्तरक है, बहुत सारी सीरत है, जमाने के हिसाब से कुछ सीरतें तब्दील होती, कभी जंग करनी पड़ती, कभी सुलह करनी पड़ती। एक सीरत ऐसी है जो हमेशा है, वो क्या है? जब भी जिंदान में ना हो रातों को गलियों में होंगे गरीबों की मदद करने के लिए, हमेशा का काम भी हर इमाम के साथ ऐसे, हर इमाम की सुन्नत यह है कि रात को अपनी कमर पर भारी वजन रखकर गरीबों के लिए निकला, हर इमाम की सुन्नत। अगर वक्त वो वक्त है कि जब वो देने के लिए निकले आपके लिए अच्छा है, जाइए और मांग लीजिए, आपके लिए अच्छा है। अच्छा अगर वक्त नहीं है ऐसा तो फिर भी आप मांगे क्या? नहीं फिर आप मांगे नहीं, आप देने की कोशिश कीजिए, आप कुर्बान करने की कोशिश कीजिए। और अब एक और बात आपकी खिदमत में अर्ज करूं, अपने आप से एक बहुत संजीदा सवाल कीजिएगा इस मुहतरम, तो जो मैं कुछ आपकी खिदमत में अर्ज कर रहा हूं ये इसलिए कि आप सोचिए भी, ऐसा ना हो कि आप समाज फरमाए और घर को चले जाए। सोचिएगा, अपने आप से पूछिएगा कि ये दरे बीबी ऐसा था जिससे सबने दिया, अबूजर ने क्यों नहीं दिया? अबूजर ने क्यों नहीं दिया? बीबी के दर पे सब जाते थे मांगते थे, कोई खाना मांगता था, कोई लिबास मांगता था, कोई कुछ। अबूजर भी तो बेजर थे, उन्होंने पैसा क्यों नहीं ले लिया? कभी किसी रिवायत में देखा सलमान फारसी ने बीवी के घर पे जाकर दरवाजा खटखटाया था बीवी उनके खाना दे दे? कभी देखा? कभी अबू जर मांगा? कभी कोई रिवायत पढ़ी है कि तम्मार ने अमीरुल मोमिनीन से आकर कहा मौला मेरे घर में फाका है मुझे कुछ दे दे? नहीं हुआ। बस कोई कानून भी तो बनाइएगा, एक कानून बनाइएगा, जाने सार मांगता नहीं है जान दे देता है। दूसरे जो आकर दुनिया मांगते हैं, जहां सारा दुनिया नहीं मांगता, ये हमारा रवैया अजीब रवैया है। अब आपके उसूल समझ में आते हैं, हमें तयशुदा बात में आपकी खिदमत में अर्ज कर रहा हूं, अगर कोई उस ग्रोह फिरके कौम में से है तो कुरान माने, अगर कोई मानने वाला नहीं है और आकर इस बारगाह में कोई नजर मानेगा, यकीनन यकीनन उसकी नजर पूरी हो जाएगी हमेशा। और ऐन मुमकिन है कि कोई मानने वाला नजर मांगे और उसकी नजर पूरी ना हो। क्यों है ऐसा? अमली बात आपकी खिदमत में अर्ज कर रहा हूं, बहुत अमली चीज। सर ऐसा हुआ एक वाक्य के अंदर, हमारे बहुत नफीस दोस्त हैं रेडियो पाकिस्तान में, उन्होंने उनके बारे में बहुत ग्राम फदर आलिम, उन्होंने वाक्य अपने ब्रदर को सुनाया, उन्होंने हमें सुनाया। सब कहने लगे कि एक दफ़ा हिंदुस्तान से एक पानी का जहाज रवाना हुआ है और उसमें कुछ जायरीन थी कशी फरमा थी। सब उन जायरीन के अंदर एक आदमी था जो नया नया मुसलमान हुआ, अहले बैत अथहार मुसलमान में मुतहिद हुआ, वो भी वहाँ पर बैठा हुआ था। अच्छा कुछ साहिब सरबत था, माल दौलत थी उसके पास, तो उसने पानी के जहाज में निश्चित अपने लिए भी बैठने की जगह, अच्छा वहां पर कुछ शादाब भी थे पानी की दाद में, जिनके पास बैठने को जगह नहीं थी, तो जमीन पर बैठे थे साहब। वो जो कुर्सी पे बैठा हुआ था उसने सफर जब बढ़ा तो देखा कि शादाब जमीन पर बैठे हुए हैं। उसने शादाब से कहा कि ये अच्छा नहीं है कि आप नीचे हो और मैं ऊपर बैठा हूं, तो आप लोग ऊपर बैठे। इन्होंने इनकार किया, वो नहीं माना। इससे पहले मैं मजीद अर्ज करूँ, हुब्बे सादात के ऊपर अर्ज करता चलूँ, पाकिस्तान में सुबह बलूचिस्तान के अंदर इस नस्ल सादात को भी अहले बैत कहते हैं। मैंने अपनी आंखों से देखा, एहसास किया अंदर में, हत्ता सिंध के अंदर नहीं बलूचिस्तान के अंदर इस नस्ल सादात को, माजरत के साथ हम जैसे सादात को, इस नस्ल सादात को भी अहले बैत कहते हैं। इतना एहतराम साहब आलम के था। एक दफा उस वाकई के ऊपर मैं भी वापस आता हूँ। एक दफा बलूचिस्तान में कहीं जा रहे थे, कुछ जगहों में जहाँ पे अहले बैत था और मुस्लिम के मानने वालों ने मसाजिद बनाई उसको देखने के लिए। साहब एक जगह पर गाड़ी कहीं चली जाती है, और जिस गाड़ी नहीं होती तो हम लोग पैदल चलना शुरू कर देते। एक गाड़ी सामने से जा रही थी, उसमें सवार होने लगे। रोटन टाइप की गाड़ी थी, पीछे से खुली हुई थी, मैदान के ऊपर जगह मिली, हम वहीं खड़े हो गए। अंदर सीटें लगी हुई थी जिसमें लोग बैठे हुए थे। हम दोस्त सैयद थे और हमारे साथ एक बलोची, वो भी दीनी तालिब इल्म। बाद जब हम तीनों खड़े हो गए तो उस बलोची दोस्त ने देखा कि ये कसर शान है कि मसलन सादा आदमी खड़े हैं, तो उसने गाड़ी के अंदर बस यूं कहा कि ये दो सही है। आप यकीन फरमाइए सारे लोग एकदम पुरसकून उतर गए, सीटों से फौरन खाली की और कहा आप बैठिए। अच्छा हम हकीकत ये ऐसे मौके पर शर्मिंदगी एहसास करते, तो हमने कहा कि नहीं आप लोग तशरीफ फरमा रहिए, हमें इसकी अभी जरूरत नहीं। आप कल्चर इसको कहते हैं, आप यकीन फरमाइए सब ने एक जबान होकर कहा। अगर एक आदमी के अंदर हो ना तो फिर सब तो नहीं कहेंगे ना, सब एक जुमला कहें इसका मतलब है कल्चर। सब ने एक जुमला कहा, कायनात आपके लिए बनी। ये है अहले बैत का नाम। कोई दुनिया का बादशाह पूछे किसी की 25वीं 30वीं नस्ल का ऐसे एहतराम हुआ है? ये है अहले बैत का नाम। वो फिक्र और नजर के कंगले थे जो उनके सामने आते थे। 25वीं 30वीं नस्ल का ये एहतराम है। साहब वो दो मुस्लिम कहने लगा कि आप सादात हैं, आप जमीन की तशरीफ फरमा ना हुई है, ऊपर बैठिए। उन्होंने मना किया, उसका नहीं इसरार किया कि आप बैठ जाइए, वो बैठ गए। अच्छा अब यहाँ पर सादात की जब ये फजीलत हो गई तो इस वाक़े की रहत होता चला जाए। उस नीचे बैठने वाले ने थोड़ी देर में एहसास किया कि मैं तो जब से सफर शुरू हुआ है ज़ियारत के इश्क के साथ हूँ, और ये जो सादात हैं इनके अंदर दुनियावी गुफ्तगू उस इश्क से हाँ कम से कम बराबर नहीं है, दुनिया ज्यादा लगती। बड़ा परेशान हुआ, काफी देर तक बर्दाश्त करता रहा, फिर जब बर्दाश्त नहीं हुआ तो खड़ा हो गया कि हमने ऐसा है कि मेरा फैसला गलत किया। अब नीचे बैठे, अब नीचे। उन्होंने कहा कि भाई एक दफा इज्जत देते हो, दूसरी दफा छीन लेते हो, आखिर ये सबब क्या है? कहना नहीं आप लोगों में वो इश्क नहीं है। आप नीचे बैठ जाइए। तुम बहुत आशिक हो? बहुत आशिक हूँ। तुम्हारे इश्क की निशानी क्या है? मेरे इश्क की निशानी है कि मैं यहाँ से सलाम करूँगा जवाब आए। मेरा इश्क है, आइए आप मैदान में, आप भी सलाम करें मैं भी सलाम करता हूँ, देखते हैं किसको जवाब आता है। अब मामला खराब हो गया। साहब दस बरदार हो गए, नीचे बैठ गए एक चुभन के साथ कि हाँ ये मसला हल नहीं हुआ। हम सलाम करें शायद जवाब ना आए, ये सलाम करेगा इसका जवाब आएगा। ऐसा क्यों होता है? मैंने अपनी जिंदगी में दसियों दफा देखा है, मानने वाला नजर करता है, नजर पूरी नहीं होती, गैर नजर करता है, जरूर पूरी होती है। आज दादी मानने वाले हैं और ये नया मानने वाला है, अभी शायद मानने वाला हुआ भी नहीं है, इसकी नजर पूरी हमारे साथ ऐसा। सब ये लोग इसी आलम में करबला पहुंच गए, करबला पहुंचे का ज्यारत तो हम बाद में करेंगे, पहले यहाँ के उलमा से पूछे और अरफा से पूछे मायका है क्या, हम सलाम करते हैं जवाब नहीं आता, ये करता है जवाब आता है। एक आरिफ के पास गए, कहा आगा हम ज्यारत बाद में करेंगे, पहले हमारे दिल की ये चुभन तो आता है, ये क्यों ऐसा है। उन्होंने जवाब दिया, कहने की मौला जानते हैं तुम्हें जवाब दें या ना दें तुम उनके साथ हो, ये उस वक्त साथ है जब इसको जवाब मिलेगा, ये बगैर जवाब के साथ नहीं आएगा, तुम्हें जवाब मिले या ना मिले उन्हें साथ रहना है। अब मैं आपसे पूछूंगा आपको दुनिया चाहिए, फिर अपने आपसे एक बात पूछिएगा आप जब अदम पे जाते हैं दुनिया के अलावा कुछ और मांगते हैं तो आप ऐसे क्यों हैं? मोहतरम मैं बहुत मात्र चाहता हूँ आपकी हुब्बे अहले बैत में चाहता हूँ इजाफा हो जाए, मुखलिस बन जाए। कभी सलमान फारसी ने अहले बैत से दुनिया मांगी? तो हम जो जानते हैं कि सलमान फारसी का मकाम इतना है, हम क्यों दुनिया के पीछे भाग रहे हैं, हम क्यों इस दुनिया के पीछे भाग रहे हैं? इश्क में ये जान मोहतरम इश्क में आशिक उन अहले बैत से दुनिया नहीं मांगेगा, सिर्फ एक बार पूछेगा मौला खून कहाँ बहाना है ये बताइए, बस क्या कुर्बान करना है। और एक ही आशिक ये भी नहीं पूछेगा, सिर्फ ये देखेगा इस वक्त क्या करना है।